यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। भगवान गौतम बुद्ध र बुद्धको जन्मस्थल विवाद र बहसको विषय हुन नसक्ने परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। नेपालमा चौतर्फी विरोध भएपछि भारत सरकारले सच्यायो विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति। नेपालमा हिजो थप 380 जनामा कोरोना संक्रमण पुष्टि, थप 2 जनाको मृत्यु। स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम र मृत्युदर बढ़ेको सरकारको निष्कर्ष। पार्टी एकता र पार्टी हित विरूद्ध कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने नेकपाका 61 जना सांसदको प्रतिबद्धता र कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या 2 करोड़ नाग्यो। समाचार अब विस्तारमा। सरकारले भगवान गौतम बुद्ध र बुद्धको जन्मस्थल विवाद र बहसको विषय बन्न नसक्ने स्पष्ट पारेको छ। बुद्धका सम्बन्धमा भारतका विदेश मन्त्री एस जयशंकरको हिजोको एक अभिव्यक्तिका सम्बन्धमा विज्ञप्ति मार्फत प्रतिक्रिया दिँदै परराष्ट्र मन्त्रालयले नेपालको लुम्बिनीमा गौतम बुद्धको जन्म भएको वास्तविकता ऐतिहासिक एवं पुरातात्विक प्रमाणले पूर्ण रूपमा प्रमाणित भएको उल्लेख गरिएको छ। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मको उद्गम स्थल नै रहेको हो, जुन संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा स्थलमै पनि रहेको छ विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बुद्धको जन्म नेपालमा भएको धेरै प्रमाण रहेको र त्यसलाई विश्वले स्वीकार गरेकाले बुद्धको जन्मभूमि बहसको विषय हुन नसक्ने बताउनुभयो। भारतीय विदेश मन्त्री जयशंकरले एक भर्चुअल सम्मेलनमा हिजो बुद्ध महान भारतीय भएको अभिव्यक्ति दिनुभएको थियो। चौतर्फी आलोचना भएपछि भारतीय विदेश मन्त्रालयले हिजै भगवान गौतम बुद्धको जन्मभूमिबारे विदेश मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याएको छ। भारतीय विदेश मन्त्रालयले हिजो प्रेस नोट जारी गरी भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी नेपालमा रहेकोमा कुनै विवाद नरहेको प्रतिक्रिया दिएको छ। हिजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धबारे भारतीय विदेश मन्त्रीले दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य आफूहरूका लागि कदापि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। प्रवक्ता शर्माले भगवान बुद्ध नेपालमा जन्मिएका र त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरूद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति आफूहरूको गम्भीर आपत्ति रहेको उल्लेख गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालमा जन्मिएका भगवान गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाउनु भएको छ। उहाँले ऐतिहासिक तथ्य प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको हिजो ट्वीट मार्फत स्पष्ट पार्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका 61 जना सांसदहरूले पार्टी एकता र हित विरूद्ध कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो संघीय संसद सचिवालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी उहाँहरूले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष र विपक्षमा नलाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभयो। पत्रकार सम्मेलनमा सहभागी प्रतिनिधि सभाका सांसद विशाल भट्टराईले अखण्ड नेकपा कायम राख्न आफूहरूले स्वस्फूर्त रूपमा अभियान सञ्चालन गरेको जानकारी दिनुभयो।
अहिले हाम्रो यो अभियानमा 61 जना प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको सही छ, तर हामीले धेरै कोसिस गरेको होइन, नभए हामी धेरैलाई गराउन सक्छौँ। यसको आशय के हो त भने नेकपाका सांसदहरू पार्टीको एकताको पक्षमा छन्, नेताहरू जस्तो पदको लडाईँ गर्दैनन् र पद र कुर्सीका लागि लडाईँ गर्ने यो बेला होइन, यो विकास र समृद्धिको दिशामा सुविचारित तरिकाले अघि बढ्ने बेला हो। र सँगसँगै COVID-19 पारेको मुलुकमा जुन एउटा प्रभाव छ त्यो प्रभावलाई न्यूनीकरण गर्ने बेला हो यो, त्यस कारणले अनुरूप अघि बढ्न एक किसिमको खबरदारी पनि हामीले गर्न खोजेका हौँ।
केही प्रतिबद्धताहरू पनि सार्वजनिक गर्नु भएको छ, त्यो के हो?
अब हामी पार्टी विभाजनमा लाग्नेहरूप्रति चाहिँ जनस्तरबाट हामी चाहिँ नङ्ग्याउन पनि चाहन्छौँ। दोस्रो कुरो, हामी कुनै पनि विभाजनका अभियानहरूमा सामेल हुँदैनौँ र सँगसँगै हामी के गर्छौँ भने अब नेताहरूको घर दैलो पनि चार्छौँ, धरना पनि बस्छौँ। आवश्यक पर्यो भने हामी जनता समेतलाई परिचालन गरेर भए पनि हाम्रो पार्टीको चाहिँ विभाजनलाई हामी रोक्न चाहन्छौँ। हाम्रो मूल उद्देश्य यही हो। अहिले हामीले हस्ताक्षर गर्यौँ, पत्रकार सम्मेलन गर्यौँ, अब थप कार्यक्रमका साथ हामी अघि आउँछौँ।
यति गम्भीर निर्णयमा पुग्नु पर्नको कारण चाहिँ के हो?
मूल कुरा, हामी यो ठाउँमा आज किन पुग्यौँ भने दिनानुदिन पार्टी एकतालाई चुनौती दिने व्यवहार हामी पाइरहेका छौँ। दिनानुदिन पार्टी एकतालाई चाहिँ धराशायी बनाउने जुन प्रयासहरू उच्च तहबाट भइरहेको छ, हामी चाहन्छौँ उच्च तहबाट उत्पन्न भएको यो समस्याको समाधान उच्च तहबाटै हुनुपर्छ भन्ने हाम्रो मनसाय हो। त्यस कारणले हामीले यो गर्न चाहेका हौँ।
यो अभियान सुरु हुनुभन्दा अघि नेताहरूसँग कतै संवाद कुराकानी भएर हामी यस्तो गर्दैछौँ भनेर जानकारी गराउनु भयो कि तपाईँहरूले?
होइन, हामीले कसैलाई पनि हामीले जानकारी गराएनौँ। हामी खालि चाहिँ के भने उहाँहरूबाट भइरहेकै गलत क्रियाकलापका विरुद्ध लागेको कारणले हामीले कसैलाई जानकारी गराएनौँ। हामी आफै सांसदहरू संगठित भएर यो अभियान प्रारम्भ गरेका हौँ।
तपाईँहरूको यो अभियान आफैमा एउटा गुट भयो भने चाहिँ के हुन्छ?
कुनै पनि हालतमा हुँदैन यो, किनभने विगतमा विभिन्न नेताहरूलाई सघाउँदै आएका व्यक्तिहरू यसमा हुनुहुन्छ। त्यसकारणले गर्दा पार्टी एकता बाहेक यसको अर्को कुनै मकसद र उद्देश्य नै छैन।
यो अभियानले कस्तो प्रतिफल देला भन्ने अपेक्षा छ?
यो अभियानले अवश्य पनि नेकपालाई अक्षुण राख्छ, यो अविभाजित रहन्छ र अखण्डित नेकपा अब आउँदो स्थानीय प्रदेश र केन्द्रको चुनावमा चाहिँ जान्छ र पुनः आफ्नो एउटा वर्चस्व मुलुकमा स्थापित गर्छ। जनताले हामीलाई समर्थन गर्छन्। अब बाँकी रहेको दुई वर्षको अवधिमा स्थानीय प्रदेश र संघीय सरकारले व्यापक जनमुखी कार्यक्रमका साथ आफ्नो अभियान अघि बढाउँछ र जनताका बीचमा रहेका असन्तुष्टिहरू, कतिपय जनताले हामीलाई गरेका आलोचनाहरूको हामी समाधान गर्दै हाम्रो जनमतलाई अझ व्यापक रूपमा विस्तार गर्ने अभियानमा लाग्छौँ। त्यसकारण यो अभियान भनेको छोटोमा भन्दाखेरि चाहिँ पार्टी एकतालाई निरन्तरता दिने र अखण्डित नेकपालाई चाहिँ जनताको बीचमा पुर्याउने हाम्रो यो अभियान हो।
नेकपा नेता एवं सांसद विशाल भट्टराई, सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल गरी तीनै पक्षका सांसदहरूको उपस्थिति रहेको थियो। हिजो थप 380 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हिजो विभिन्न स्थानमा रहेका 37 प्रयोगशालामा गरिएको परीक्षणमा 380 जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। त्यस्तै हिजो थप 40 जना कोरोना भाइरस संक्रमितहरू निको भई घर फर्किएको पनि मन्त्रालयले जनाएको छ। देशका विभिन्न आइसोलेसन सेन्टरबाट 40 जना संक्रमित निको भएसँगै संक्रमणबाट निको भई घर फर्कनेको कुल संख्या 16,353 पुगेको पनि हिजो जानकारी दिइएको छ। त्यसै गरी मन्त्रालयका अनुसार हिजो देशभरि सक्रिय संक्रमितको संख्या 6,544 रहेको छ। हिजो थप 2 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। संक्रमण पुष्टि भई नेपालमा मृत्यु हुनेको संख्या 75 पुगेको मन्त्रालयले जनाएको छ। संक्रमणबाट कास्की जिल्ला पोखरा महानगरपालिका 19 62-वर्षीय पुरूष र पर्साको वीरगंज महानगरपालिका 2 20-वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयले हिजो जनाएको छ। सरकारले कामबाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। COVID-19 संकट व्यवस्थापन केन्द्र CCMC हिजो बसेको बैठकले सरकारले तोकेका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्दा संक्रमणको जोर खिमसँगै मृत्युदर पनि बढ़ेको निष्कर्ष निकालेको छ। बैठकले मुलुकभर आइसोलेसन र क्वारेन्टाइनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव महेन्द्र गुरागाईले जानकारी दिनुभयो। बैठकमा आगामी भदौ 1 गतेदेखि हवाई सेवा तथा लामो दूरीको सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय सरकारले गरेको अवस्थामा संक्रमणको दर बढ़दै गएको विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गराउन स्थानीय तहले नै आवश्यक संयन्त्रको परिचालन गर्न र त्यसका लागि संघीय प्रदेश र स्थानीय सरकारबीच थप समन्वय गर्नुपर्ने विषयमा बैठकमा छलफल भएको पनि उहाँले बताउनुभयो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमण विरूद्ध अप्नाउनुपर्ने जनस्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा प्रयोग हुन नसकेको जनाएको छ। हिजो परिषदका सदस्य डाक्टर प्रदीप गेवालीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्नुहुँदै उपत्यकाका विभिन्न 23 सार्वजनिक स्थलको अनुगमनका क्रममा कोरोना विरूद्ध अप्नाइनुपर्ने जनस्वास्थ्यका मापदण्ड प्रभावकारी रूपमा पालना भएको नपाइएको बताउनुभयो। उहाँले तरकारी बजार, सपिङ मल, बैंक लगायत अत्यधिक भीड़भाड़ हुने ठाउँमा 72.1% मानिसले मात्र मास्क लगायतका आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अप्नाएको जानकारी दिनुभयो। त्यस्तै सार्वजनिक स्थानमा 31.25% मात्र सामाजिक दूरी कायम भएको र 60% स्थलहरूमा साबुन पानी र सेनिटाइजरको व्यवस्था नगरेको पाइएको सदस्य सचिव डाक्टर प्रदीप गेवालीले बताउनुभयो।
व्यक्तिगत तौरमा जम्मा 4502 जनामा अवलोकन गर्दा मास्क लगाउनेको 72.1% रहेको थियो भने नलगाउनेको संख्या 27.1% रहेको थियो। त्यस्तै गरी सरकारी बजार, मल, बैंक, मालपत कार्यालय, मठ मन्दिर र होटलहरूमा अवलोकन गर्दा 31.25% स्थलमा मात्र सामाजिक दूरीको नियम पालन गरिएको थियो। त्यसै गरी साबुन पानी र सेनिटाइजरको व्यवस्था भने लगभग 60% स्थलहरूमा मात्र उपलब्ध थियो।
धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका 2 जनाको मृत्यु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिका 5 घर भएका 45 वर्षीय पुरूषको 81 ज्वरो र रुगा खोकीका साथै श्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। त्यस्तै धनुषाकै शहीद नगरपालिका आठका 50 वर्षीय पुरूषको जनकपुर धाम स्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि महोत्तरीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्लाको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाको वडा नम्बर 3 र 5 को सम्पूर्ण क्षेत्रमा गए राति 12 बजेबाट भाद्र 1 गते राति 12 बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो। जनकपुरधाम उपमहानगरपालिका तथा छिरेश्वरनाथ नगरपालिका क्षेत्रको केही भागमा लागू गरिएको निषेधाज्ञा पनि एक साताका लागि थपिएको छ। साउन 19 गते मध्यराति 12 बजेदेखि 25 गते मध्यराति 12 बजेसम्म का लागि लगाइएको निषेधाज्ञा पुनः एक साताका लागि थप गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिनुभयो। सप्तरीमा यसअघि लागू गरिएको निषेधाज्ञाको अवधि एक साताका लागि थप गरिएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी भदौ 2 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको सप्तरीका प्रमुख जिल्लाधिकारी शंकर हरि अर्यालले बताउनुभयो। जुम्लामा पुनः कोरोना संक्रमित भेटिएपछि हिजोदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा अर्को सूचना नहुन्जेलसम्मका लागि अनिश्चितकालका लागि सील गरिएको पनि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो। स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलापहरू पूर्ण रूपमा बन्द गरिएको प्रशासनले हिजो जारी गरेको सूचनामा उल्लेख गरिएको छ। झापाको भद्रपुर स्थित मेची अस्पतालको आइसोलेसन कक्ष बिरामीले भरिएको छ। 22 बेडको आइसोलेसनमा 22 जना संक्रमित भर्ना गरिएसँगै आइसोलेसन भरिएको अस्पतालले जनाएको छ। अस्पतालमा संक्रमित राख्ने ठाउँ नभएपछि मेचीनगर नगरपालिकाका 8 मध्ये 2 जनालाई 2.5 जन स्वास्थ्य चौकीको क्वारेन्टाइनमा पुर्याइएको छ। अहिले जिल्लामा पुष्टि भएका संक्रमितलाई क्वारेन्टाइनमा पठाउन थालिएको मेची अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पिताम्बर ठाकुरले जानकारी दिनुभयो। मकवानपुरमा आज राति 12 बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ। हिजो जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र लगायत सुरक्षा निकाय एवं सरकारवाला सहितको आपतकालीन बैठकले आज रातिदेखि साउन 32 गतेसम्म निषेधाज्ञा जारी गरेको हो। जिल्लामा हिजो 23 जनामा संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन र त्यसको नियन्त्रण गर्नका लागि हेटौँडा उपमहानगरपालिकाका सम्पूर्ण ओडा र मनहरी गाउँपालिकाको पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो समयमा कोरोना संक्रमणपछि निको भई घर फर्कनेको संख्या अन्य मुलुकको भन्दा नेपालमा तुलनात्मक रूपमा राम्रो देखिएको जानकारहरूले बताएका छन्। संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार शनिबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या 22,592 पुगेको छ। ती मध्ये 16,313 संक्रमित स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने 6,206 जना उपचारका क्रममा छन्। तथ्याङ्क अनुसार हालसम्म संक्रमित मध्ये 72.2% भएर घर फर्किएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभरका संक्रमित मध्ये 64.22% निको भएका छन्। ठूला देश भारतमा संक्रमित मध्ये 68.43 र अमेरिकामा 51.3% निको भएका छन्। तथ्याङ्क अनुसार संक्रमित मध्ये निको हुनेको संख्या तुलना गर्दा नेपालको अवस्था राम्रो देखिएको छ। असार 1 गते सक्रिय संक्रमित 5,151 थिए। त्यसै दिन निको भएर घर फर्कने संख्या 1,041 थियो। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले असार 27 गते सक्रिय संक्रमितको संख्या 8,239 र निको भएर घर फर्किएको संख्या 8,442 रहेको देखाउँछ। यसले संक्रमित संख्यासँगै निको भएर घर फर्कनेको संख्या पनि बढेको देखाउँछ। आइतबारको तथ्याङ्क अनुसार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम
देशभरि जम्मा सक्रिय संक्रमितहरूको संख्या 6,544 र कोविड 19 संक्रमण मुक्त भई 24 घण्टामा डिस्चार्ज हुनुहुनेहरूमा 40 जना र आजसम्म डिस्चार्ज हुनुहुने 16,353 हुनुहुन्छ।
दीर्घ रोगी र अन्य रोगका कारण औषधि सेवन गर्ने संक्रमित उच्च जोखिममा देखिएका छन्। हालसम्म दीर्घ रोगका कारण रोग प्रतिरोधात्मक क्षमता अति न्यून भएकाको मात्र कोरोना संक्रमणका कारण ज्यान गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर कुमार राज भण्डारीको भनाइ छ।
रोगसँग लड्ने क्षमता कमी भएका जस्तै किडनीका प्रब्लम भएकाहरू भएका दीर्घ रोगीहरू, क्यान्सर भएका, डायलिसिस गरेका व्यक्तिहरू, सिनियर सिटिजनहरू पनि गर्भवती सूचित महिला भयो किन उच्च जोखिममा हुन्छ। यदि यिनीहरूमा त्यस्तो इन्फेक्सन भयो भने रोगको चाहिँ जुन प्रकृति बढ्दै जाँदाखेरि चाहिँ गम्भीर घटनाहरू पनि आउन सक्छ।
पछिल्लो समय संक्रमित मध्ये निको हुनेको संख्या बढे पनि नयाँ संक्रमितको संख्या पनि थपिरहेका छन्। नयाँ संक्रमण थपिए पनि सरकार र नागरिकमा देखिएको स्वास्थ्य सावधानीका कारण यसअघि अनुमान गरिएको जस्तो संक्रमणको भयावह अवस्था देखिएको छैन। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतम:
खराब अवस्थामा साउनको 25 गतेसम्म 91,000 सक्रिय केसहरू हुन सक्ने र मध्यम अवस्थामा भदौ 2 गते 39,000 सम्म सक्रिय केसहरू हुन सक्ने अनुमान गरिएको र नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रभावकारी प्रतिकार तथा नेपाली नागरिक र सबै सरकारवालाहरूको अभूतपूर्व सहयोगका कारण अनुमान गरिए भन्दा सक्रिय केसहरू सीमित राख्न सकिएको छ।
पछिल्लो समय सक्रिय संक्रमितको संख्या, निको भएर घर फर्कनेको संख्याका आधारमा यसअघि अनुमान गरिए जस्तो भयावह अवस्था छैन, तर जोखिम अझै कायमै छ। नयाँ संक्रमित बढ्दै गएको अहिलेको अवस्थामा संक्रमणबाट बच्न व्यक्ति आफै सचेत र सजग बन्न आवश्यक छ। स्वास्थ्य सम्बन्धी न्यूनतम मापदण्ड अपनाऊ, कोरोना संक्रमणबाट बचौं। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रदेश नम्बर 2 कोरोना संक्रमण भयावह अवस्थामा पुगेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि हिजो प्रदेश नम्बर 2 सरकारले संघीय सरकारलाई ध्यान आकर्षण गराएको छ। प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले हिजो सिंहदरबारमा उप प्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र श्रम मन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको छ। छलफलमा तत्काल वीरगंजको नेशनल मेडिकल कलेजमा कोविड उपचारका लागि 500 बेडको आइसोलेसन वार्ड व्यवस्थापन गर्ने गरी संघीय सरकारबाट निर्णय गरिने उप प्रधानमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो। मुख्यमन्त्री राउतले स्थानीय प्रशासन र सुरक्षा निकायबाट थप चुस्त दुरूस्त रूपले काम गर्नुपर्ने अवस्था आएको र सीमा क्षेत्रमा थप कडाई गर्नुपर्ने तर्फ विशेष ध्यान दिन पनि उप प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभयो। प्रदेश नम्बर 2 चिकित्सकहरूको विशेषज्ञ टोली तत्काल पठाउन र सबै निजी अस्पतालहरूमा कम्तीमा 20% आइसोलेसन बेड उपलब्ध गराउन समेत प्रदेश सरकारका तर्फबाट संघीय सरकारलाई ध्यानाकर्षण गराइएको मुख्यमन्त्री राउतले बताउनुभयो। मुख्यमन्त्री राउतले प्रदेश नम्बर 2 रहेका गम्भीर बिरामीहरूलाई तत्काल काठमाडौँ ल्याउने गरी हेलिकप्टर तयारी अवस्थामा राख्न पनि आग्रह गर्नुभयो। संघीयता कार्यान्वयनको छोटो अवधिमा प्राप्त उपलब्धिहरूले प्रदेश सरकारहरू बलियो हुँदै गएको तथा संघ र स्थानीय सरकारबीच समन्वय गर्ने काममा प्रदेश सरकार प्रभावकारी भएको प्रदेश नम्बर 5 सरकारले जनाएको छ। बुटोलबाट संवाददाता विमल गेमालीको यो रिपोर्ट।
प्रदेशभरि सञ्चालनमा रहेका वार्षिक विकास कार्यक्रमहरूको कार्यान्वयनमा देखा परेका समस्याहरूको बारेमा छलफल र समीक्षा गर्न बस्दा प्रदेश नम्बर 5 सरकारले चालू कार्यक्रमहरूमा 70% खर्च सम्भव भएको डाटा सार्वजनिक गरेको छ। अन्य प्रदेशहरूको तुलनामा यो सकारात्मक प्रगति हो। प्रदेश योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर ईश्वरी गौतम:
बिल्कुलै नयाँ संरचना भएको हुनाले यो एउटा अवसरको रूपमा र चुनौतीको रूपमा पनि आएको छ। चुनौतीलाई सामना गर्ने जस्तो हामीलाई लाग्दैन।
3 तहका सरकारका संयन्त्रहरू बीचको समन्वय र विशेष गरी स्थानीय तहबाट भइरहेका विकास कार्यक्रमहरूसँगको डुप्लिकेसनको अवस्था कतिपय प्रदेशहरूमा देखिएको चर्चा हुने गरेको सन्दर्भमा कुरा उठाउँदा उपाध्यक्ष गौतम समन्वय र अनुगमनको जिम्मेवारीमा प्रदेश सरकार खरो उत्रिएको दावी गर्नुहुन्छ।
यो मनिटरिङ गर्ने र यसलाई रेगुलेट गर्ने काममा केन्द्रको पोलिसीलाई लोकल गभर्मेन्टले कति फलो गर्यो, कति फलो गरेन र विनियोजित रकमहरूलाई ठिक ठाउँमा खर्च गरे कि गरेन भनेर अनुगमन गरेर त्यसलाई रेगुलेट गर्ने मुख्य दायित्व भनेको प्रदेश सरकारको दायित्व हामीलाई लाग्छ। र त्यस हिसाबले हामीले अहिले पनि स्थानीय सरकारहरूको जुन बजेट खर्चलाई हेरौँ अथवा यिनीहरूको एनुअल प्लानको कुराहरू हेरौँ, त्यसलाई प्रदेश सरकारले राम्रोसँग हेरेको स्थिति छ।
कतिपय कुराहरूमा संघीय सरकारको हेराईको कारण प्रदेश सरकारको हैसियत कमजोर जस्तो देखाइए पनि पूर्वाधारका पहुँचका हिसाबले धेरै गर्न सकिने सम्भावना रहेको तथ्य यो छोटो अवधिमा अनुभव गरिएको भनाई सुनाउँदै फेरि एकपटक प्रदेश नम्बर 5 योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर ईश्वरी गौतम।
संघीय सरकारले प्रदेश सरकार अझै मेच्योर नभइसकेको हुनाले यसलाई फुल अथोरिटी दिँदाखेरि कति मिसयुज हुन्छ भन्ने खालको कन्सेप्ट पनि होला। तर अहिलेको स्थितिमा हेर्ने भनेदेखि प्रदेश सरकारहरू धेरै बलियो पनि भइसकेको छ, प्रदेश सरकारसँग धेरै रिसोर्सेसहरू पनि छ, त्यसले नजिकबाट रिसोर्स मोबिलाइज गर्न सक्ने क्यापेसिटी यसमा पनि भएको हुनाले संघीय सरकारले त्यस्तो खालको काम गर्नलाई प्रदेश सरकारलाई अलिकति फेसिलिटेसन गर्नुपर्छ।
प्रदेश सरकार आफैमा संघ र स्थानीय सरकारको मध्यस्थताको हैसियतमा क्रियाशील भइरहँदा यसले निर्वाह गर्ने जिम्मेवारी संघीयताको वास्तविक मर्मसँग जोडिन्छ। आगामी दिनमा प्रदेशका हरेक निकायहरूको प्रभावकारी सञ्चालन हुन सके संघीय प्रणाली थप मजबुत बन्दै जाने देखिन्छ। विमल गेवाली, रेडियो नेपाल, बुटवल।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपनमुख आदिवासी जनजाति तथा बाल बालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फार्म भरी सम्बन्धित स्थानीय तहको कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
विज्ञापनपछि अब बाँकी समाचार। नेपाल विद्युत प्राधिकरणले सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान कार्य शुरू गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले हिजो बुढानीलकण्ठ नगरपालिका 9 ओडा कार्यालय मण्डीका टारमा स्मार्ट मिटर जडान कार्यको थालनी गर्नुभयो। स्मार्ट मिटरको जडानले विद्युत प्राधिकरणको खर्चमा कमी आउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।
स्मार्ट मिटर भनेको चाहिँ पहिला इलेक्ट्रोमेकानिकल मिटरहरूलाई रिप्लेस गर्नलाई ल्याएको हो। यसको चाहिँ सबै डिजिटल सिस्टममा पेस छ, मिटर रिडिङ पनि रिमोटली हुन्छ, अनलाइन हुन्छ। यसमा सबै किसिमको फिचरहरू राखिएको हुन्छ, समय अनुसारको टेरिफ पनि फिक्स गर्न सकिन्छ, बिल पेमेन्ट भएन भने त्यसलाई चाहिँ मिटर डिस्कनेक्सन गर्न पनि सकिन्छ। ग्राहकलाई पनि के हुन्छ भने अनलाइनमै मिटर रिडिङ भइसकेपछि त्यो रिडर आएर ग्राहकको मिटर रिडिङ गरिसकेपछि मात्रै बिल आउने जुन अहिलेको प्रक्रिया छ त्यो छोटो हुन्छ र त्यसमा चाहिँ उहाँहरूले टाइममा बिल आइसकेपछि टाइममा पेमेन्ट गर्दाखेरि त्यहाँबाट लिनुपर्ने रिबेटहरू लिनलाई पनि सजिलो हुन्छ। घर घरमा मिटर रिडर जानु नपर्ने हुनाले विद्युत प्राधिकरणलाई मिटर रिडिङको कस्ट पनि घट्ने, थ्रु आउट पनि घट्छ। कुनै किसिमको मिटर बाइपास हो, मिटर सम्बन्धमा कुनै किसिमको अनइथिकल कामहरू भयो भने त्यो चाहिँ मिटरमा भएको त्यस्ता चाहिँ गतिविधिहरू चाहिँ हामीले रिमोटली मोनिटर गर्न सक्छौँ। मिटरिङ कस्ट पनि घट्छ, हामीले टाइम अफ द डे टेलिफ पनि महसुल पनि लगाउन सक्छौँ। भविष्यमा हामीले वर्षाको छुट्टै महसुल, हिउँदको छुट्टै महसुल पनि लगाउन सक्छौँ, बेलुकाको छुट्टै, रातिको छुट्टै, दिउँसोको छुट्टै महसुल पनि लगाउन सक्छौँ। प्रिपेड सिस्टम पनि छ यसमा, त्यस्तै पनि गर्न सक्छौँ, सजिलो हुन्छ। अब लकडाउन जस्तो अहिलेको पेन्डामिक स्थितिमा हाम्रो मिटर रिडिङ गर्न नसकेर हामीले कलेक्सन गर्न सकेनौँ, ग्राहकले पैसा तिर्न सकेन, यस्ता चिजहरू चाहिँ यसबाट सजिलैसँग गर्न सकिन्छ।
विद्युत प्राधिकरणले सेवालाई क्रमशः आधुनिकीकरण गर्दै लैजाने जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जाजरकोटको बारेकोट, घरङ्गा, टापुचौर र रजु रामा गरी 4 डिपो स्थापना गरेको छ। स्थानीय बासिन्दालाई पाइप गर्ने गरी डिपो स्थापना गरिएको कम्पनीले जनाएको छ। हाल सदरमुकाम खलङ्गामा 1,700, घोगीमा 400 र चौखामा 60 चामल मौजदात रहेको पनि कम्पनीका जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो। बारेकोटको पहिरो प्रभावित क्षेत्रमा दैनिक उपभोग्य सामग्री पठाउन सड़क मरमत शुरू गरिएको प्रदेशसभा सदस्य गणेश प्रसाद सिंहले जानकारी दिनुभएको छ। खच्चड मार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढ़ी पर्ने भएपछि सड़क मरमतको काम शुरू गरिएको उहाँले बताउनुभयो। बर्दियाको बारबर्दिया नगरपालिकाले लुपुनमुख राजी समुदायलाई आवासका लागि निर्माण गरिएको घर हिजो हस्तान्तरण गरेको छ। बारबर्दिया नगरपालिकाको वडा नम्बर 3 खुरखुरे बस्तीमा कष्टकर जीवनयापन गरिरहेका राजी समुदायका 22 घर परिवारलाई सामूहिक घर निर्माण गरी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। केही अन्तर्राष्ट्रिय प्रसंग। कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या 2 नागेको छ। गत 24 4,500 बढ़ी संक्रमित थपिएपछि विश्वभर संक्रमित हुनेको संख्या 2 नागेको हो। तथ्याङ्क सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ओडोमिटरका अनुसार भारत, अमेरिका र ब्राजिल लगायतका मुलुकमा संक्रमण फैलने क्रम तीव्र रूपमा वृद्धि भइरहेको छ। गत 24 घण्टामा भारतमा सबैभन्दा बढी 62,117 जना संक्रमित थपिएका छन् भने अमेरिकामा 47,816 र ब्राजिलमा 22,213 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै भारतमा संक्रमितको संख्या 22,00,000 नाग्यो छ। संक्रमित संख्याका आधारमा पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या झण्डै 60,00,000 पुगेको छ भने दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या 30,00,000 नागेको छ। त्यस्तै गत 24 घण्टामा 4,552 जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या 7,33,361 पुगेको छ। कुल संक्रमित मध्ये 1,28,87,178 जना निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा दुई तिहाई स्थान जित्न सफल सत्तारूढ़ श्रीलंका पीपुल्स फ्रन्टका नेता एवं पूर्व राष्ट्रपति महिन्दा राजापाक्सेले देशको प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सन् 2005 2015 अवधिमा देशको राष्ट्रपति रहिसक्नुभएका महिन्दा राजापाक्सेले देशमा दशकौंदेखि कायम रहेको लिट्टे समूहको सशस्त्र विद्रोह अन्त्य गर्न अहम भूमिका निर्वाह गर्नुभएको थियो। राजधानी कोलम्बो स्थित प्रसिद्ध बौद्ध मन्दिरमा आयोजित विशेष समारोहमा महिन्दा राजापाक्सेका भाइ एवं वर्तमान राष्ट्रपति गोटाबाया राजापाक्सेले दाईलाई प्रधानमन्त्रीका रूपमा शपथ गराउनुभयो। भारतको आन्ध्र प्रदेश राज्यस्थित विजयवाड़ामा रहेको अस्थायी कोविड अस्पतालमा आगलागी हुँदा कम्तीमा 11 कोरोना संक्रमितको मृत्यु भएको छ। क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको होटल सुवर्ण प्यालेसमा हिजो बिहान आगलागी भएको थियो। आगलागीपछि त्यस अस्पतालमा रहेका बिरामीहरूलाई अन्य अस्पतालमा सारिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। फ्रान्स सरकारले लेबननको बेरूतमा भएको विस्फोटबाट परेको प्रभावलाई सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले बेरूत बन्दरगाहमा भएको घातक विस्फोटका कारण पीड़ामा रहेको लेबननलाई सहयोग पुर्याउन दात्री देशहरूले शीघ्र र प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो। लेबननलाई विस्फोट पहिलेको अवस्थामा पुर्याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसंघीय सहयोग सम्मेलनको उद्घाटनका क्रममा राष्ट्रपति म्याक्रोले आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा सहयोगको समन्वय गर्नु रहेको स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गरी काममा लगाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी खटिने व्यवस्था मिलाउन भनेको हो। विभिन्न स्थानमा बन्दाबन्दी कायमै रहेको र कतिपय ठाउँमा निषेधाज्ञाका व्यवस्था भएकाले वर्क फ्रम होम घरबाटै काम गर्ने व्यवस्था मिलाई काम गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ। प्रदेश स्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानि प्रदेश कार्यालयहरूसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारू गर्न पनि राष्ट्र बैंकले निर्देशनमा भनेको छ। साथै सेवा सुचारू नगरिएका शाखाहरूको विवरण दैनिक रूपमा राष्ट्र बैंकलाई जानकारी गराउन र विद्युतीय माध्यमबाट कारोबारलाई थप प्रोत्साहित गर्न पनि निर्देशन दिएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
फिफा विश्वकप छनौटका लागि तयारी गर्नु अगाडि अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीका सदस्यको कोरोना परीक्षण सोमबारबाट शुरू गर्ने भएको छ। एन्फाले पहिलो चरणमा कर्मचारीको परीक्षण गर्नेछ भने त्यसपछि खेलाड़ीको गर्ने भएको छ। सोमबार र मंगलबार गरेर दुई चरणमा कोरोना परीक्षण गरिने एन्फाले जानकारी दिएको छ। भदौ 1 गतिबाट परीक्षण शुरू गर्ने तयारी गरेको एन्फाले काठमाडौँ बाहिर रहेका खेलाड़ी होटलमा अहिले क्वारेन्टाइनमा छन् भने उपत्यका खेलाड़ीहरू घरमा नै बसिरहेका छन्। खेलाड़ीको कोरोनाको पीसीआर परीक्षण पाटन अस्पतालमा गरिनेछ। अहिले 11 खेलाड़ी होटल बसेका छन्। 22 जना खेलाडी घरमा नै होम क्वारेन्टाइनमा छन्। छनौटको तयारीका लागि अहिले 33 जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। विश्वकप छनौट अन्तर्गत नेपालले 3 खेल घरेलु मैदानमा खेल्ने योजना छ।
खेल समाचारका साथमा अझै बम। अब मौसम। मनसुनी न्यून चापीय रेखा हाल नेपालको नजिक दक्षिणतर्फ रहेकाले देशका अधिकांश भागमा सामान्य बद्दी रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशभर सामान्य बद्दी रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनुका साथै गण्डकी प्रदेश, प्रदेश नम्बर 1 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा हुने विभागले उल्लेख गरेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकाको रेकर्ड गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा यस समाचारका प्रमुख समाचार पुनः एकपटक। भगवान गौतम बुद्ध र बुद्धको जन्मस्थल विवाद र बहसको विषय हुन नसक्ने परराष्ट्र मन्त्रालयद्वारा स्पष्ट। नेपालमा चौतर्फी विरोध भएपछि भारत सरकारले सच्यायो विदेश मन्त्री एस जयशंकरको अभिव्यक्ति। नेपालमा हिजो थप 380 जनामा कोरोना संक्रमण पुष्टि, थप 2 जनाको मृत्यु। स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम र मृत्युदर बढ़ेको सरकारको निष्कर्ष। पार्टी एकता र पार्टी हित विरूद्ध कुनै पनि विवाद र गतिविधिमा सहभागी नहुने नेकपाका 61 जना सांसदको प्रतिबद्धता र कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या 2 करोड़ नाग्यो। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।